नमस्कार। विभिन्न विषय र सन्दर्भमा कुराकानी गरिने दैनिक प्रभातीय प्रस्तुति अन्तर्सम्वादबाट म प्रवीण पोखरेल। आजदेखि पाँच वर्षदेखि बाह्र वर्ष मुनिका बाल बालिकाका लागि कोरोना भाइरस विरूद्धको खोप लगाइने भएको छ। काठमाडौँ उपत्यकामा हैजाका बिरामी भेटिएका छन्। बुढा नीलकण्ठ, बागबजार र सानेपामा ती हैजाका बिरामी भेटिएका हुन्। हिजोसम्म पाँचजना हैजाका बिरामी भेटिएको जनाइएको छ। यो सँगै स्वास्थ्य बीमा कार्यक्रमको रकम भुक्तानी नभएको भन्दै अस्पतालहरूले आफ्नो सेवा बन्द गर्ने जनाएका छन्। आज हामी यिनै विषयमा, समग्र स्वास्थ्यका विषयमा केन्द्रित भएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलसँग कुराकानी गर्दैछौ। उहाँ यति बेला हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। सचिवजी, स्वागत छ कार्यक्रममा यहाँलाई। हजुर, अब शुरूमा कोरोनाकै यो विषयमा कुराकानी गरौं। आजदेखि पाँच वर्षदेखि बाह्र वर्ष मुनिका बाल बालिकाहरूलाई कोरोना भाइरस विरूद्धको खोप लगाइँदैछ, यो अभियान शुरू हुँदैछ। अब आज यो कसरी यो अभियान शुरू हुँदैछ, यसैबाट कुराकानी शुरू गरौं न।
हस्, धन्यवादहरू। अब यो अहिलेसम्म चाहिँ हामीले बाह्र वर्षभन्दा माथिकालाई कोरोना खोप लगाएका छौँ। धेरै दुई मात्रा लाएर बुस्टर मात्रामा तेस्रो मात्रामा पनि गइसक्नु भएको छ। त्यस्तै सौभाग्यवश हामीले यो पाँचदेखि एघार वर्ष बाह्र वर्षभन्दा मुनिका बालबच्चाको पनि खोप प्राप्त गर्न सक्यौं र त्यो खोप चाहिँ आज नैबाट नै हामी शुरू गर्दैछौँ।
यो अभियान अब कसरी शुरू हुँदैछ, विद्यालयमा गएर खोप लगाइन्छ कि?
यो अभियान, धन्यवाद। यो अभियान चाहिँ हामीले स्कूलबाट पाँच वर्षका बालबच्चाहरू स्कूल गएका हुन्छन् भन्ने हिसाबले योपालि चाहिँ हामीले सबै स्कूलहरूमा 200 भन्दा बढी बालबच्चा भएका स्कूलहरूमा त्यो अभियान शुरू गरेका छौँ। स्थानीय तह र जिल्लाले त्यसलाई समन्वय गरेको छ। हामीले खोप त्यो सबै केन्द्रहरूमा पुर्याएका छौँ। खोप लगाउने साथीहरू आइडेन्टिफाई गरिसकेका छौँ। उहाँहरू आजबाट 10 बजेबाट स्कूलमा गएर, प्रत्येक स्कूलहरूमा 200 भन्दा बढी भएका स्कूलमा गएर ती बच्चाहरूलाई खोप लगाउने प्रोग्राम छ।
अब दुई वर्षभन्दा बढी समय आक्रान्त बनाएको कोरोना संक्रमण अहिले नियन्त्रणमा आइसकेको छ। अब यो सँगै मन्त्रालयले खोप अभियानलाई पनि अगाडि बढाइ नै रहेको छ। अब नेपालमा खोप लगाउने संख्या कति पुगे र अझै खोप लगाउन बाँकी कति छन्, यो तथ्याङ्क कस्तो छ मन्त्रालयसँग अहिले?
अहिले हामीसँग भएको तथ्याङ्क हेर्ने हो भने हामीले टोटल पपुलेसनको भनौँ, हाम्रो 2,91,00,000 पपुलेसनको 70%लाई दुई मात्र खोप लगाइसकेका छौँ। त्यसमा अहिले हामीले आजको खोपलाई इन्क्लुड गर्न सकेका छैनौँ। अब यो पाँचदेखि एघार वर्षको बच्चाहरूको खोप लगाइसकेपछि हाम्रो हिसाबले टोटल पपुलेसनको करिब 75-80% पपुलेसनलाई हामीले खोप लगाइसकेका हुन्छौँ भन्ने हाम्रो अनुमान हो। त्यसमा हामीले 0-5 वर्षको भन्दा बच्चाहरूलाई खोप लगाएका छन् त्यसलाई एक्सक्लुड गर्नु पर्यो भने कतिलाई चाहिँ अझै पनि हामी पुग्न सकेका छैनौँ। त्यसमा पनि हामी गइरहेका छौँ। त्यसलाई मार्जिनाइज पपुलेसनहरू जो हुनुहुन्छ, जसले लाउनु भएको छैन, जो टाढा हुनुहुन्छ, त्यस्ता पपुलेसनमा चाहिँ खोजी खोप लाउने अभियान पनि हामीले सुरु गरेका छौँ। पक्कै पनि अन्य देशको तुलनामा यो राम्रो हो, तर राम्रो भनेर हामी खुसी हुने भन्दा पनि नेपाली जनताले पाउनुपर्ने खोपको अधिकारमा हामी सबै जनतालाई त्यो सुनिश्चित गर्ने प्रयत्नरत छौँ।
अब आजदेखि असार 15 गतेसम्म पाँच वर्षदेखि बाह्र वर्ष मुनिकालाई खोप लगाइँदैछ, सँगै खोपको बुस्टर डोज अतिरिक्त मात्रा पनि यो अभियान पनि चलिरहेको छ। अब अर्कोतर्फ कोरोना संक्रमण नियन्त्रणमा आइसकेको बेलामा यी जुन खालको मन्त्रालयले अगाडि बढाएको खोप अभियानहरू, खोप कार्यक्रमहरू कति प्रभावकारी देखिएला?
अब कोरोना रोग नियन्त्रणमा आएको भन्दा पनि यसको डर सधैँ भइरहने, अहिले पनि हामीले हेऱ्यौँ भने विश्वका कति अन्य देशहरूमा जस्तै भारतमा पनि फेरि पनि रिसर्जन आइरहेको छ। हामी बोर्डरमा अलिक टाइटै गरिरहेका छौँ, त्यहाँ एन्टिजेन टेस्टिङहरू गरेका छौँ, आउने व्यक्तिहरूलाई सोधपुछ गरिरहेका छौँ। किनभने दिल्लीमा र अन्य ठाउँहरूमा चाहिँ फेरि पनि नयाँ सर्ज आएको देखे, त्यो कारणले गर्दाखेरि कोरोना सक्यो भनेर स्वास्थ्य मन्त्रालय भन्ने पक्षमा छैन। हामी अझै पनि हामी स्वास्थ्यका मापदण्डहरू पालना गरौँ भन्ने पक्षमै छौँ। तर पनि एउटा राम्रो पक्ष के हो भने धेरै नेपाली जनताले खोप लगाएको हुनाले हामीलाई अलिकति ढुक्कसँग कोरोनासँग बाँच्न सकिन्छ कि भन्ने एउटा आशा चाहिँ दिलाएको छ। तर त्यति भन्दैमा हामी कोरोना सकियो अब जे गरिने हुन्छ भन्ने पक्षमा चाहिँ छैनौँ,
जोखिम चाहिँ कायमै छ।
हजुर।
अब सचिवजी, यो सँगै नेपालमा इतिहासमा एउटा महामारीको रूपमा भयावह अवस्थामा देखा परेको हैजा अहिले चाहिँ फेरि केही व्यक्तिमा देखिएको छ हैजाका बिरामी केही व्यक्तिहरू केही बिरामीहरू भेटिएको समाचारहरू आएको छ यसबारेमा नि स्पष्ट गरिदिनुहोस् न
अहिले काठमाडौँमा चाहिँ हामीले हेर्दाखेरि तपाईँले अघि नै भनिसक्नुभयो होइन ललितपुरमा नि ब्रैनकण्ठमा र काठमाडौँको बाग बजारमा केही केस देखेर त्यो केसको आइडेन्टिफिकेसन चाहिँ हाम्रो टेकु अस्पताल शुक्रराज ट्रपिकल अस्पतालमा प्रुफ भइसकेको अवस्था छ अब यो धेरै ठुलो एरियामा फैलिएको जस्तो चाहिँ हामीलाई लाग्दैन तर होइन भने यस्तो डरलाग्दो रोग हो कि एकबाट दुई दुईबाट चार चारबाट आठ आठबाट सोह्र हुन केही समय पनि लाग्दैन तसर्थ यसमा सतर्कतै अपनाउनु पर्ने हुन्छ र सबभन्दा यो चाहिँ दूषित खानेकुरा र पानीबाटै आउने हुनाले त्यसको मुहान पानीको र खानेकुरामा विचार गर्न सचेत हुन चाहिँ हामी आग्रह गर्छौँ अब यो मौसम पनि फेरि परिवर्तित मौसममा हैजा आउने सम्भावना चाहिँ नेपालमा सधैँ नै भइरहेकै हो फाटाफुट्टा हैजा नेपालमा प्रत्येक वर्ष नै देखिन्छ भने यो वर्ष पनि त्यसरी देखा परेको छ तर समयमै हामी सचेत हुन सक्यौँ भने यसलाई हामी रोकथाम गर्न सक्छौँ जस्तो लाग्छ हजुर
अब यहाँले उल्लेख गर्नुभयो हैजा एकदमै चाँडै सर्ने प्रकृतिको हुन्छ अब यो यसको रोकथाम नियन्त्रण र पूर्व तयारीहरू चाहिँ मन्त्रालयले कसरी अगाडि बढाएको छ सम्भावित भनौँ न यो जोखिमलाई न्यूनीकरण गर्नेतर्फ
अब यो चाहिँ मल्टी स्टेक होल्डर टास्क हो हजुर अब यसमा मन्त्रालयलाई मात्रै भन्दा पनि सबै मन्त्रालय सबै मिलेर गर्नुपर्ने हुन्छ यसमा खानेपानीका कुराहरू आउलान् यसमा शहरी विकासका कुराहरू आउलान् किनभने हामी जति कन्जेस्टेड रूपमा जति सानो कोठामा धेरै मान्छे हुन्छौँ जति खानेपानीका समस्याहरू देखिन्छन् त्यसले स्वास्थ्यमा पक्कै पनि असर गर्ने कुरा नै हो त्यही भएर यसमा चाहिँ एउटा मन्त्रालयले उपचारको पाटो होस् आगामी दिनका प्रिभेन्सनका पाटोहरूमा काम गरिरहेको छ यो गर्दै आइएको हो यो सर्वरोगमा हामीले धेरै नै उपलब्धि हासिल गरेका पनि थियौँ पहिले तर बेला बेलामा यस्ता कोलेराका घटना हैजाका घटनाले हामीलाई अझै सचेत हुनलाई चाहिँ हामीलाई भनिरहेकै छ र हामी अहिले अझै सचेत छौँ हामी प्रिभेन्सनको पाटोमा पनि काम गरिरहेको छौँ भने ट्रिटमेन्टको पाटोमा पनि काम गरिरहेछौँ तर मैले भने जस्तो यो एउटा मन्त्रालयको मात्र नभइकन सबै आम नागरिककै र अन्य मन्त्रालयहरूको जिम्मेवारीमा पनि पर्ने हुनाले हामीले मिलेर मल्टी सेक्टरल एप्रोचबाट काम अगाडि बढाएको छौँ
अब यसलाई आम नागरिकका तर्फबाट यो भनौँ यो संक्रमण भनौँ आउन नदिन न्यूनीकरण गर्न के कस्तो सावधानी अप्नाउनुपर्छ उहाँहरूलाई के सन्देश दिनुहुन्छ
हजुर मैले अघि भने यसो पानीकै कुरा हो हजुर अहिले हामीले पानीमा फोहोर अथवा दूषित पानी छ भन्ने हिसाबले कतिपय ठाउँहरूमा त्यो देखियो ढल मिसिएको फोहोर मिसिएको पानीहरूबाट आउने हुनाले मुख्य कुरा पानीमै हामी सचेत हुनुपर्छ सफा पानी उमालेको पानी नै प्रयोग गर्ने चाहिँ हामी अहिले सल्लाह दिन्छौँ र अर्को कुरा यदि तपाईँलाई चाल्नी जस्तो भनौँ सेतो दिशा पखाला एकदम लाग्न थाल्यो भने तुरुन्तै नजिकैको स्वास्थ्य चौकीमा गएर के हो भनेर जताउनु उचित हुन्छ किनभने यसले यति छिटो शरीरको पानीको मात्रा घटाउँछ कि मृत्यु नै हुने सम्भावना पनि हुने हुनाले हुने बित्तिकै केही होइन पखाला त हो नि भनेर बस्नुभन्दा पनि नजिकैको स्वास्थ्य चौकीमा गएर सल्लाह लिनु चाहिँ उचित हुन्छ भनेर यही जानकारी हामी दिलाउन चाहन्छौँ
हजुर रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ आजको अन्तरसंवादमा हामी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलसँग कुराकानी गरिरहेका छौं कोरोना संक्रमण नियन्त्रणमा भइरहेको प्रयास विशेष गरी खोप अभियानको प्रभावकारिता खोप अभियान आजदेखि शुरू भएको खोप अभियानका सम्बन्धमा सँगै अब हैजाका बिरामी भेटिएका छन् काठमाडौँ उपत्यकामा यसको न्यूनीकरणका लागि सरकारको योजना सँगै अब सचिवज्यू स्वास्थ्य बीमा प्रभावकारी रूपमा रहेको स्वास्थ्य बीमा कार्यक्रमको रकम भुक्तानी हुन नसक्दा अस्पतालहरूले सेवा बन्द गर्ने चेतावनी दिएका छन् कतिपय अस्पतालहरूले त बन्द गरेको पनि जनाएका छन् यसको खास कारण के हो किन भुक्तानी हुन सकेन आम नागरिकहरू मर्कामा परिरहेको अवस्था छ
धन्यवाद हुन्छ अब यसमा चाहिँ स्वास्थ्य बिमा स्वायत्त संस्था हो यसमा स्वास्थ्य मन्त्रालय राम्रो काममा नमुछिँदा स्वास्थ्य मन्त्रालय चाहिँ जहिले पनि मुछिने हुन्छ स्वास्थ्य मन्त्रालयले जवाब चाहिँ नलिने भन्ने कुरै छैन हामी जवाब चाहिँ लिन्छौँ यसमा समस्या चाहिँ कहाँ हो भने उहाँहरूले बिमाको शुल्कको अनुगमन पनि गर्दै हुनुहुन्छ जोड घटाउ पनि गर्दै हुनुहुन्छ समय लागेको हो उहाँहरूसँग यो वर्ष भएको 7.5 अरब उहाँहरूले 8 अरबसम्म यो वर्ष उहाँहरूले बाँडिसक्नु भएको छ तसर्थ अहिले उहाँहरूले अर्थमानी लेखेर पठाउनु भएको हुनाले 15 गतेसम्ममा हामी केही न केही एमाउन्ट हाम्रा सम्बन्धित साथीहरूलाई जुन अस्पतालहरूमा दिनुपर्ने हो त्यो पठाउने चाहिँ हिजै मात्रै हामी छलफल गरिरहेछौँ यसमा त्रिपक्षीय बिमा अर्थ र स्वास्थ्य मन्त्रालयले बसेर छलफल गरिरहेछ. अब यसको समस्या कहाँ छ भने यो घुर्काउने काम गर्न भएन अस्पतालले. यत्रो पैसाहरू लगिरहनु भएको छ, उहाँहरूले पैसा नलगाए भए एउटा कुरा थियो. पैसा लगिरहनु भएको छ, हो हामी ढिलो छौँ, बिमारले ढिलो गरिरहेको छ भन्ने बुझेको छौँ. त्यसलाई फास्ट ट्र्याकमा गर्नलाई हामी विभिन्न नयाँ योजनाहरू डिजिटलाइजेसन कसरी गर्ने भन्नेमा गइरहेका छौँ. तर बेला बेलामा यो साथीहरूले घुर्काउने चाहिँ मलाई यो दे नभएमा बन्द गर्छु भनेर घुर्काउने गर्नुभएको जस्तो लाग्छ. उहाँहरूले बिमा गर्नु बन्द गर्नुभयो भने उहाँहरूको अस्पताल चल्दैन.
ढिलो चाँडो भुक्तानी
बिमा गर्नुभयो भने अर्को ठाउँबाट अर्को अस्पताल जहाँ बिमा छ जनता त्यहीँ जान्छन्.
ढिलो चाँडो
भुक्तानीको प्रोसेसमा छौँ. असारमा केही न केही हामी भुक्तानी गर्छौँ. अझै पारदर्शी, अझै परिष्कृत बनाउँदै लगेका छौँ हामीले. तर मैले भनिहालेँ, उहाँको पुरानो आउटस्ट्यान्डिङ पनि अहिले हामीले 77-78 त्योभन्दा अगाडिको 76-77-75-76 जुन उहाँहरूका प्रोग्रामहरू त्यो सबै ब्याकलगहरूलाई अहिलेको बिमा समितिले क्लियर गर्दै आएको छ. त्यही भएर अहिले चाहिँ यो 78-79 पेमेन्टमा अलिकति ढिलो भएको हो. मङ्सिर पुससम्मको पेमेन्ट भएको जस्तो लाग्छ मलाई. त्यसपछिको पेमेन्टमा अझै ढिलो छ. हामी त्यसमा वर्कअप गर्दैछौँ. हामी उहाँहरूलाई निगरानी गर्दैछौँ, उहाँहरूलाई निर्देशन दिँदैछौँ. तर हामी भनिहालेँ मैले, उहाँहरू स्वायत्त संस्था भएको हुनाले स्वास्थ्य मन्त्रालयले ठाडो हस्तक्षेप गर्न नमिल्ने हुनाले पनि हामी केही न केही प्रयासरत छौँ. 15 गतेभित्रमा हामी केही न केही पेमेन्ट साथीहरूको गर्छौँ. हजुर,
यो भुक्तानी अलिकति ढिलो भयो भन्दैमा यो सेवा बन्द गर्ने अस्पतालहरूको विकल्प खोज्ने तयारीमा मन्त्रालय छ होइन?
डेफिनेटली हजुर, घुर्काउन पाइएन. राज्यलाई घुर्काउन कसरी पाइयो भने राज्यले कोसिस गरिरहेको छ कसरी समन्वय गर्ने, कसरी अगाडि बढ्ने, मिलेर जाउँ भन्नु कता हो कता हो. हामी बन्द गर्छौँ, बन्द गरे गर्नु समय बन्द गर्नुहुन्छ नि, त्यसैमा हामी अर्कोलाई दिन्छौँ. किनभने बिमाले अस्पताल चलेका छन् भनेर उहाँहरूले बुझ्नु पर्यो. अहिले तपाईँको कुनै पनि प्राइभेट अस्पताल होस्, सरकारी अस्पताल होस्, त्यो बिमाले चलेका छन्. बिमाको रकम नहुने भने ती बन्दै हुन्छन्, किनभने हामीले देखाएको छौँ 25 बेड 50 बेडका साना साना अस्पतालहरू जुन छन् ती बन्द अवस्थामा थिए प्राइभेट अस्पतालहरू. त्यो चलेकै अहिले बिमाले हो. उहाँहरूले बिमामा कति ठगिरहनु भएको छ, के गर्नु भएको छ भन्ने कुरा सेकेन्डरी छन्. त्यो कुरा त हामीले सोचेकै छैन, कुरा गरेकै छैन. जनतालाई नचाहिने जाँचहरू गराएर, नचाहिने बिमा गराएर पैसा उठाइरहनु भएको छ कि भन्ने पनि एउटा कुरा छ. त्यसकै छानबिन गर्दाखेरि अलिकति समय लागेको हो. तर हामी त्यो गर्दैछौँ. बिमाको रकम सरकारले तिर्छ किनभने सरकारको दायित्व हो त्यो. तर त्यसो भन्दैमा बेला बेलामा घुर्की लगाएर हामी बन्द गर्छौँ भनेर पब्लिकली भन्न भएन. के कारण हो, आएर बिमामा कुरा गर्नु पर्यो, बिमासँग छलफल गर्नु पर्यो. उहाँहरूको प्रब्लम कहाँ छ, के छ, रेट पुगेन, यो भएन भन्ने कुरा त बिमासँग आएर छलफल गर्नु पर्यो नि. आम नागरिकलाई त्रसित बनाउने काम गर्न भएन. आम नागरिकले पाइरहेको स्वास्थ्य सेवामा त्रसित बनाउने काम गर्नु भएन. हामी त्यस्ता गर्ने साथीभाइहरूसँग हामी संवादमा छौँ. उहाँहरू बिमा नचलाउनु हो भने ठिक छ, उहाँहरू चलाउनु हुन्न भने त्यसै आधारमा हामी राज्यले दिने अन्य कार्यक्रमहरू पनि छन्, ती कार्यक्रम पनि हामी बन्द गर्छौँ. उहाँहरूले बिमा मात्रै होइन, राज्यबाट लिने डायलिसिसका कार्यक्रमहरू होलान्, उहाँहरूले लिने आमा सुरक्षाका कार्यक्रम होलान्, अन्य सामाजिक इकाइका कार्यक्रम होलान्, ती कार्यक्रमहरूबाट चाहिँ राज्यले लिने तिनमा चाहिँ पेमेन्ट भइरहेछ टाइममा. एउटा बिमामा ढिलो भयो भनेर राज्यलाई यसरी
अस्पतालको सेवा बन्द गर्न भएन. अब यो सँगै आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भइसकेको छ र यसमा स्वास्थ्य क्षेत्रले जुन खालको खोजेको छ, नेपालले स्वास्थ्य क्षेत्रमा आम नागरिकले अपेक्षा गरेका छन्, ती विषयहरूलाई कसरी बजेटमा समावेश गरिएको छ आगामी आर्थिक वर्ष र स्वास्थ्य क्षेत्रसँग जोडेर हेर्दा कस्तो छ सचिवजी?
अब यो वर्ष धेरै ठुलो परिवर्तन भएको छैन, किनभने सिलिङ हाम्रो त्यही थियो. त्यही भएर हामीले नयाँ कार्यक्रमहरू धेरै राख्न सकेका छैनौँ भने पनि हामीले केही विस्तारका कुराहरू राखेका छौँ. 7-8 प्रदेशमा यो रिहेबिलिटेसन सेन्टर जस्तो लामो समय बिरामी बस्नुपर्ने जुन अवस्था हुन्छ त्यस्ता सेन्टरहरूको परिकल्पना गरेका छौँ. ल्याबको अलिकति डिसेन्ट्रलाइज गर्ने, ल्याबका सेवाहरू चाहिँ साधारण जनताले पुग्नसम्म हुने हुनाले त्यसलाई पनि प्रादेशिक हिसाबले नै अपग्रेड गर्ने कोसिस गरेका छौँ. इन्डिया अथवा भारत अथवा अन्य देशहरूमा जुन ल्याबका टेस्टहरू बाहिर गएर जुन राजस्व हामीलाई घाटा भइरहेको थियो त्यसलाई कसरी देशमै गर्न सकिन्छ भन्नेमा पनि हामी केन्द्रित भएका छौँ. भने औषधि नेपाल औषधि लिमिटेडले उत्पादन गर्ने औषधिलाई कसरी गुणस्तर र कसरी धेरै प्रकारका औषधहरू उत्पादन गर्न सकिन्छ भन्ने यो चाहिँ उद्योगसँग मिलेर हामी अध्ययनमा छौँ. त्यो हुँदाखेरि के हुन्थ्यो भने हामीले आयात गर्ने औषधि र हामीले हाम्रा रगतका जाँचहरू बाहिर पठाउनेमा चाहिँ केही कमी गर्न सक्यो भने प्रत्यक्ष पनि राजस्वमा धेरै असर हुने र विदेशी मुद्रा चाहिँ बाहिर नजाने, नेपाली मुद्रा बाहिर नजाने हुन्थ्यो भन्ने हिसाबले नै हामीले काम गरेका छौँ. तर मैले भनिहालेँ, यो वर्ष बजेटको सिलिङ ठुलो नभएको हुनाले हामीले धेरै रूपान्तरकारी कामहरू गर्न सकेका छैनौँ. पुराना राम्रा कार्यक्रमहरू यथावत राखेका छौँ भने केही नयाँ कार्यक्रमहरू जुन चाहिँ लोकल लेभलमा जनतामा पुग्न सक्छ त्यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेर अगाडि बढेका छौँ.
अब अझै पनि स्वास्थ्य भनौँ न, नेपालमा नागरिकहरू उपचार नपाएर अकालमा मृत्यु हुने गरेको घटनाहरू बाँकी नै रहेका छन् सँगै उपचार नपाउनुको कारण स्वास्थ्य कर्मीहरूको संख्यामा पनि कमी भएको तथ्याङ्कहरू बेला बेला आउने गरेको छ। अब नेपालमा नागरिक बिरामी र स्वास्थ्य कर्मीको संख्या जुन खालको हुनुपर्ने हो, स्वास्थ्य कर्मी भनौं चिकित्सकहरूले जति बिरामी हेर्नुपर्ने हो त्यो संख्या चाहिँ धेरै नै छ, चिकित्सकहरू स्वास्थ्य कर्मीहरूको अभाव छ भनिन्छ। अब यो परिपूर्तिका लागि मन्त्रालयले कसरी काम गरिरहेको छ? अर्कोतर्फ हालै एउटा बेलायतमा 10,000 नर्स भनौं न कामदारका रूपमा लाने कुराहरू पनि आएको थियो, अब यसलाई कसरी मिलाउन सकिएला? यही अभाव छ भने विदेशमा कसरी स्वास्थ्य कर्मीहरू लान सकिएला?
यसमा दुईटा पाटो छ। नेपालमा अभाव भने सरकारी स्वास्थ्य संस्थामा काम गर्ने चिकित्सक नर्सहरूको अभाव हो। त्यो चाहिँ हामीले प्रपर ओएनएम टाइममा गर्न नसकेर नेपाल सरकारको आर्थिक दायित्व एकैचोटि पूरा नहुने गर्न नसक्ने हिसाबले हाम्रा पुरानै ओएनएमहरू 20-25 वर्ष अगाडिका ओएनएम गरेको आधारमा भएको जनशक्ति हो। त्यो जनशक्तिले अहिलेको परिपूर्ति गर्न सक्दैन, किनभने हामी एकैचोटि बेड बढाउँछौँ, सेवा बढाउँछौँ, होइन? तर जनशक्ति हाम्रो पुरानै छ, यसको ओएनएम नयाँ भइरहेछ र यो चाहिँ कसरी स्वास्थ्य मन्त्रालयले एक्लैले नगर्ने भएर सबैतिरबाट यसको सहयोग लिएर मल्टिसेक्टरल एप्रोचबाट जानुपर्ने हुनाले कहिले काहीँ प्राथमिकतामा नपरे हो कि भने जस्तो चाहिँ हुन्छ अर्थ मन्त्रालयबाट। तर हामीले नयाँ खाका बनाइसकेको छौँ, हामीलाई कति मान्छे चाहिन्छ भनेर सबै ओएनएम गरेर हामी अगाडि बढ्ने प्रोसेसमा छौँ। त्यो चाहिँ पास हुने बित्तिकै हामी नयाँ दरबन्दीहरू सृजना गर्छौँ। एउटा पाटो त्यो भयो, मैले भनिहालेँ, सरकारी दरबन्दीमा हुनुपर्ने जति हुनुपर्ने त्यति हामीले दिन सकिरहेको छैनौँ। त्यसलाई एउटा गहन ओएनएम गरेर राज्यले नयाँ दायित्व बोध गरेर अगाडि बढ्यो भने पक्कै पनि त्यो पूर्ति गर्न सक्छौँ, एउटा पाटो हो। अर्को पाटो, हामीसँग जनशक्ति कमी होइन, जनशक्ति उत्पादन राम्रै छ। जनशक्ति उत्पादन राम्रै हुनाले ती जनशक्ति चाहिँ नेपाल सरकारको स्वास्थ्य मा नआइकन बाहिर हुनुहुन्छ, उहाँहरू प्राइभेटमा हुनुहुन्छ, सामुदायिकमा हुनुहुन्छ, त्यसले अलिकति गाह्रो भएको छ हामीलाई। त्यसलाई मैले भनिहालेँ, त्यसलाई नयाँ ओएनएम गरेर कति जनशक्ति चाहियो भने राज्यले त्यसलाई लिनुपर्ने हुन्छ, एउटा पाटो के भयो, त्यसमा हामी वर्कअप गरिरहेछौँ। अब तपाईँको दोस्रो प्रश्न, जुन नर्स लाने कुरा छ, 10,000 नर्स ओभर अ पिरियड अफ टाइम लाने हो, एकैदिन 10,000 लाने होइन। हामीसँग नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका नर्सहरू 1,00,000 भन्दा बढी छन् भने राज्यले खपत गर्ने हामीलाई चाहिने नर्स हामीले हेर्दाखेरि अहिले हामीलाई 25,000।
सचिवज्यू, आजका लागि समय हामीसँग यति नै रह्यो, यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यसका लागि रेडियो नेपालका तर्फबाट यहाँलाई धेरै धन्यवाद। आजको अन्तर्संवादमा हामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलसँग स्वास्थ्य क्षेत्रका विभिन्न पाटोहरूमा रहेर कुराकानी गर्यौं। यो सँगै आजको अन्तर्संवाद यति नै। कार्यक्रमबाट प्राविधिक साथी पराग पोखरेलसँगै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।